شيطان رجيم، بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله، امید ہے آواز سب کو آ رہی ہوگی فون پہ بھی. انشاءاللہ شروع کرتے ہیں. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. آمين يا رب العالمين. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. آمين. ان شاء اللہ تعالیٰ، یہ سیشن شروع کرنے سے پہلے میں آپ لوگوں کو بتانا چاہتی ہوں کہ میں آج کل آپ لوگوں کا ٹیسٹ پریپیئر کر رہی ہوں کتاب الایمان کا، ٹھیک ہے؟ تو ان شاء اللہ تعالیٰ نیکسٹ ویک یا اس سے نیکسٹ ویک ہم دیکھ لیتے ہیں، کس وقت بھی آپ کی تیاری ہو جاتی ہے تو آپ لوگوں کا ٹیسٹ بہت ہی آسان ہوگا. اس کا پیٹرن کچھ یوں ہوگا کہ ان شاء اللہ تعالیٰ آن لائن ہی آپ ٹیسٹ کریں گے. جو لوگ آن لائن کمپیوٹر سے اتنا نہیں ان کو نو ہاؤ، تو ان لوگوں کو ہم یہ آپشن دے سکتے ہیں کہ آپ پرنٹ کر سکتے ہیں، پرنٹ کر کے وہ مجھے میل کر دیں. لیکن جو لوگ آن لائن جا سکتے ہیں، الحمدللہ آپ لوگ کافی لوگ جا سکتے ہیں اور وہ بہت سمپل ہوگا، تو آپ لوگوں کو ہم لنک دے دیں گے. آپ اس لنک پہ جائیں گے، ملٹیپل چوائس کوسچنز ہوں گے، جیسے ہر کوسچن کے نیچے تین چوائسیز ہوں گے. آپ وہاں پہ جیسے بلٹس بنے ہوں گے، آپ اس میں بتا سکتے ہیں جو آپشن آپ چوز کرتے ہیں اس کو کلک کر لیں. اس طرح جتنے بھی کوسچنز ہوں گے آپ اسی طرح کریں گے. تو بعض کوسچنز ہم نے جو پہلے پڑھا ہے حدیث کے بارے میں ساری انفارمیشن، شروع کا سیکشن جو ہوگا وہ اس سے متعلق ہوگا، اور جو سیکنڈ سیکشن ہوگا اس میں کتاب الایمان سے متعلق کوسچنز ہوں گے. تو ابھی مجھے یہ تو نہیں پتا کہ کتنے کوسچنز بنتے ہیں، لیکن کافی زیادہ مٹیریل ماشاءاللہ آپ لوگ پڑھ چکے ہیں، کافی چیزیں آپ کور کر چکے ہیں الحمدللہ. تو آپ انشاءاللہ تعالی، مجھے امید ہے کہ آپ کے لیے کوئی بھی مشکل نہیں ہونی چاہیے. ونس آپ گو تھرو کر لیتے ہیں، اور اگر آپ نے ساری کلاسز اٹینڈ کی ہوئی ہیں، جن لوگوں کی کوئی کلاس اگر مس ہوئی تھی تو پلیز وہ لوگ انشاءاللہ جا کے کتاب الایمان میں سے وہ اپنی کلاسز پوری کر لیں. ابھی آپ کے پاس ٹائم ہے، میں آپ کو 2 ویکس کا بھی ٹائم دے سکتی ہوں انشاءاللہ. تو آپ لوگ کلاس میں ہی جب آئیں گے تو آپ کو ایگزام دیا جائے گا اس وقت، اور اسی وقت جن لوگوں نے پرنٹ آؤٹ لینے ہیں وہ پرنٹ آؤٹ لے کے اسی وقت اس کو کریں گے. میری کوشش ہوگی کہ آپ لوگوں کے لیے ایسا ایگزام ہو جس میں ٹائم کی لمٹ ہو، اس ٹائم میں اگر آپ نے نہیں پورا کیا تو وہ خود بخود سبمٹ ہو جائے گا. ایسا نہیں ہے کہ آپ امتحان لے کے بیٹھے رہیں اور 1-2 دن تک اس کے اوپر سوچ بچار کریں، یا وہ والا ایگزام میں نہیں چاہتی، وہ کوئی امتحان نہیں ہوتا. آپ لوگوں کو جو ٹائم الوکیٹڈ ہوگا، فار ایگزامپل 1/2 آور ہے، تو آپ 1/2 آور میں آپ امتحان کریں گے، اور اس کے اگر آپ نے نہیں کمپلیٹ کیا ہو یا کیا ہے یا جو بھی آپ کا معاملہ ہے، اس وقت 1/2 آور کے بعد وہ آٹومیٹیکلی سبمٹ ہو جائے، ٹھیک ہے؟ کوشش میری یہ ہوگی کہ انشاءاللہ اس طرح سے ہی ہو جائے آپ لوگوں کا امتحان. تو آپ لوگ ابھی سے اس کی تیاری ذرا شروع کر دیں. ابھی کتاب الحدیث بیچ میں نہیں انکلوڈ کیا کیونکہ ٹو مچ پھر آپ کے لیے ہو جائے گا، اس کے لیے پھر الگ سے انشاءاللہ رکھ لیں گے. اب دو آپشنس ہو سکتے ہیں، یا تو کتاب الایمان کے ساتھ ہی آپ کے وہ حدیث کا جتنا آپ کا کور کیا تھا، حدیث کے بارے میں ساری انفارمیشن جس کے بارے میں ٹائم ٹو ٹائم میں آپ لوگوں سے کوئز بھی لیتی رہی ہوں، وہ کتاب الایمان کے ساتھ آپ کور کرنا چاہیں گے یا کتاب الحدیث کے ساتھ کور کرنا چاہیں گے؟ تو کوئی ہمیں تو کوئی ایسا پرابلم نہیں ہے، دونوں میں سے کسی کے ساتھ بھی وہ ٹیسٹ ہو سکتا ہے اس کا. تو آپ لوگ جو لوگ یہ کہتے ہیں کہ کتاب الایمان کے ساتھ اس کو کور ہونا چاہیے، اس کا ٹیسٹ ہونا چاہیے، وہ 1 ٹائپ کرتے ہیں. اور جو لوگ چاہتے ہیں کتاب الحدیث کے ساتھ اس کو آپ انکلوڈ کرنا چاہتے ہیں، جو حدیث کے بارے میں ساری انفارمیشن پڑی ہے، تو وہ لوگ 2 ٹائپ کرتے ہیں. अच्छा, किताबुल हैज के साथ आप करना चाहते हैं। चलें ठीक है, चलें हाँ ठीक है। आप किताबुल हैज है भी मुख्तसर सी, छोटे सा इसका चैप्टर है, तो उसके साथ मेरे ख्याल आप ज़्यादा बेहतर तैयारी कर सकेंगे। किताबुल ईमान का ये थोड़ा सा, इतना मुझे थोड़ा वो हो रहा है कि कहीं आपको भूल ना गया हो, क्योंकि हमारा जब से कोर्स स्टार्ट हुआ उस वक्त से अभी तक कोई भी टेस्ट नहीं हुआ, तो और इतने ज़्यादा कोई क्विजेज नहीं हुए, सिर्फ रिव्यू सेशंस में ही जो लोग आते हैं उन्हीं को पता है। इसीलिए मैं आप लोगों को कहती हूँ कि इसमें जो सवालात है आप लोग लिखते जाएं, क्योंकि इन्हीं में से मैं आपको सवाल दूंगी इंशाल्लाह। ठीक है, तो जाहिर है पिछले तो नहीं आपने लिखे होंगे, लेकिन मोर और लेस इन्हीं में से आएंगे। हो सकता है नहीं, हमें 100% तो नहीं आपको श्योरिटी दे सकती इन्हीं में से होंगे, लेकिन अक्सर इन्हीं में से आपको क्वेश्चंस दिए जाएंगे। तो अगर आपने लिखे होंगे, एक तो उसका फायदा ये है कि टेस्ट में आसानी होगी उसको कवर करना, दूसरा उसका फायदा ये है कि कभी भी आप बाद में अपनी नोटबुक्स खोलेंगे तो आपके पास बने बनाए क्वेश्चन आंसर होंगे। आपको खुद भी कभी जरूरत पड़ेगी ना, तो ये आप कर सकते हैं कि मिसाल के तौर पर उसने जनाबत का तरीका क्या है, तो वो आपने सवाल लिखा हुआ है वहां पे, अब आपको पता है कि अच्छा ये मैंने कवर किया हुआ है इसमें। गुसल के लिए मसलन कितना पानी लेना मुस्तहब है, ये आपने सवाल लिखा हुआ है, अब आपको पता है कि मैंने ये चीज पढ़ी हुई है। अगर जवाब बाद में आप लिख लेते हैं या जो स्टूडेंट्स आंसर दे रहे होते हैं, तो ठीक आंसर को आप साथ साथ नोट करते जा रहे हैं, क्योंकि एक बंदे से मैं आंसर पूछ रही होती हूँ, सब तो बाकी फारिग ही बैठे होते हैं, तो उसी वक्त वो अगर उस सवाल का जवाब आप भी लिख लें तो आपके पास क्वेश्चन आंसर का एक बहुत ही खूबसूरत एक बुकलेट बन जाएगी, जिसमें आपको कभी भी कोई सवाल सोचना है कि भाई हमने हैज के मुतालिक पढ़ा था, क्योंकि आज से 3-4 साल बाद शायद आपको इतनी बातें याद ही ना रहे, लेकिन आपके पास जब सवाल जवाब लिखे होंगे तो आप लोग सिर्फ एक नज़र देखेंगे कि मुझे पीरियड से मुतालिक कोई बात पूछनी है, कोई बात नहीं समझ में आ रही, आप अपनी किताब खोलें, क्वेश्चन देखें, आंसर देखें। शाबाश, बहुत अच्छा किया आपने कि आपने खुद से पहले से ही अपने लिए बुक बना ली है। तो एक तो आप नोट्स तो आपके हैं ही हैं, एक क्वेश्चन आंसर का इस तरह से एक सिलसिला जरूर होना चाहिए जिसमें आपके पास सारी ये चीजें हैंडी हों। ठीक है, इंशाल्लाह होता है। तो बस और तो नहीं किसी को इससे कोई मुतालिक कोई बात, कैन यू रिव्यू दैट टूडे विद अस एंड नेक्स्ट वीक टू। अच्छा फिर ये रह जाएगा ना आप किताबुल हैज का, अभी आपके जो सवालात हैं ये मैं चाह रही थी कि कवर हो जाए, क्योंकि ये भी तो है ही ना एक सबक, इसका तो आना ही है आपका टेस्ट। मैं कोशिश कर सकती हूँ कि एक दिन आप लोगों के साथ रिव्यू करूँ, आप लोग लेकिन तैयारी करेंगे तो फिर मैं आपसे रिव्यू भी करूँ तो उसका कोई फायदा होगा ना। देखिए अगर आपने तैयारी की होगी तो फिर मैं आपसे कोई सवाल भी पूछूंगी तो बात समझ में आती है, अगर आप लोगों की अभी मसलन मैं पूछना शुरू कर दूँ तो आपको कहाँ आएगा फिर ना। ठीक है, तो आप लोग पहले तैयारी करें, रिव्यू करें एक दूसरे के साथ, बल्कि आप लोग ग्रुप्स बना लें, एक दूसरे को पूछें, सवालात खुद बनाएं, सोचें आपको इसमें हो सकता है आपने कहीं आपको याद आ जाए कि इसमें से कौन से सवालात किए गए थे। ठीक है, तो इंशाल्लाह ताला आप करेंगे तो आपको 2 वीक्स का टाइम इनाफ होता है, काफी टाइम है, आप लोग इंशाल्लाह कर सकते हैं तैयारी। ठीक है ना, इंशाल्लाह ताला। चलें जी आज का फिर हम शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अच्छा जी, हमारा किताबुल हदीस लास्ट टाइम मुकम्मल हो गया था अल्हम्दुलिल्लाह। अच्छा इसमें आप आ जाएं हदीस नंबर 195 पे, खोल लें किताब बेशक, हदीस नंबर 195 पे। हाँ आप ये भी कर सकते हैं जी, बिल्कुल आप लोग रिव्यू सेशंस जाके सुन भी सकते हैं, अल्हम्दुलिल्लाह वहाँ पे रिकॉर्डिंग्स पड़ी हुई। हाँ जी, आपने अच्छा आइडिया दिया कि वहाँ पे रिकॉर्डिंग्स पड़ी हुई है, आप लोग उसमें से भी तैयारी अपनी कर सकते हैं। ठीक जी, इंशाल्लाह ताला, बिस्मिल्लाहिर्रहमानिर्रहीम। जी नफीसा शेख, आप बताएंगी कि इस हदीस में, हदीस नंबर 195 में आप सल्लल्लाहु अलैहि वसल्लम वश खा के क्यों गिर पड़े थे? वालेकुम अस्सलाम।
जी वो उनको क्योंकि वो बरहना हो गए थे तो अल्लाह ताला को ये बात पसंद नहीं थी कि वो इस तरह से हो, तो
शाबाश, बिल्कुल आप सल्लल्लाहु अलैहि वसल्लम का सतर खुल गया था और अल्लाह ताला को ये बात गवारा नहीं थी, हालांकि आप सल्लल्लाहु अलैहि वसल्लम उस वक्त बच्चे थे, लेकिन अल्लाह ताला को ये बात गवारा नहीं थी कि मेरा नबी जो है वो, जिनको बाद में नबूवत मिलनी थी, लेकिन अल्लाह ताला ने नबी को चूज किया होता है पहले से, वो कोई बाद में कोई अपनी मेहनत से नबी नहीं बनता, تو اللہ تعالیٰ کو یہ گوارا نہیں تھی کہ میرے نبی کا ستر کسی کے سامنے بھی کھلے. شاباش. اچھا جی, عورت کا مرد سے ستر کتنا ہے؟ راحت امجد آپ بتائیں گی, عورت کا مرد سے ستر کتنا ہے؟
مرد کا ناف سے گھٹنے تک ہے اور عورت کا پورا جسم ستر سے لے کے اوپر پورا جسم, مطلب اس کا ضروری ہے کہ ڈانپنا.
ہاں, اور کون سا حصہ کھول سکتی ہے
عورت؟
جی
صرف اپنے چہرے کا
اور ہاتھ. ٹھیک ہے, شاباش. چہرہ اور ہاتھ جو ہے نا یہ کھول سکتی ہے اپنے, یعنی غیر مردوں کے سامنے. اچھا, اب اس کے اندر ہم یہ ایک بات کو ذہن میں رکھیں کہ بعض دفعہ ہم یہ سوچتے ہیں نا کہ ہاں ہمارے محرم رشتہ دار ہیں تو ہمارا تو ان سے ستر ایز سچ اس طرح سے نہیں ہے, ہمارا تو ستر بس یہی ہے کہ مطلب ہے کہ وہ غیر مردوں سے ہے, اب ہمارے بھائی ہیں یا کچھ ہیں تو ہم کوئی مسئلہ نہیں ہے, اب ہم ان کے سامنے جیسے مرضی جائیں. تو اس کے اندر یہ چیز کو ذہن میں رکھنا چاہیے کہ چاہے بھائی ہیں, ہسبینڈ سے آپ کا کوئی بھی نہیں کرتا, لیکن چاہے بھائی ہوں, لیکن انسان اس میں غفلت نہ کرے کبھی. یعنی بعض عورتیں دودھ پلانا شروع کر دیتی ہیں, چلو کوئی بات نہیں بھائی ہیں نا پھر کیا ہو گیا. یا بعض دفعہ ہم اپنا سینہ کور کرنے میں کوئی وہ نہیں سمجھتے کہ کوئی بات نہیں میرا بھائی ہے, تو اگر سینے کے آگے دوپٹہ نہیں رکھا تو ایسی کون سی بات ہو گئی. یا بعض بچیاں, ہمیں یہ بھی دیکھنا چاہیے, دیکھیں بیٹیوں کو باپ کے سامنے بھی ایک حیا ہونی چاہیے. بعض بچیاں بہت ٹائٹ کپڑے پہن کے, اس میں ان کو باپ کے سامنے بھی نہیں آنا چاہیے, پوجا یہ کہ وہ باہر چلی جائیں, اتنے ٹائٹ اتنی اسکنی کپڑے پہننے یا اتنی چست بلاؤزز ہیں یا ایسے ہیں کہ جن میں سینہ سامنے بالکل ظاہر ہو رہا ہے, باہر تو بالکل ہی نہیں جا سکتے. مگر میرا کہنے کا مقصد یہ ہے کہ وہ ان کے سامنے تو باپ اور بھائی کے سامنے بھی نہیں جا سکتے. تو اس چیز کو ہمیں دیکھنا چاہیے, کیونکہ جب یہ ہو جاتا ہے نا کہ محرم رشتہ دار محرم ہے تو پھر ہم کہتے ہیں بس جیسے کہ پتہ نہیں ہر چیز ہی اوپن ہو گئی, کوئی مسئلہ نہیں, ہمیں کوئی پرابلم نہیں, اب یہ تو محرم رشتہ دار ہے, ہم جیسے مرضی چلے جائیں گے نا تو ٹھیک ہو جائے گا. تو اس لیے اس چیز میں احتیاط کریں. باہر کیف وہ مرد ہیں اور ان کو بھی ایک ٹربل منٹ, تو ہم اپنی بچیوں کو بھی دیکھیں کہ ہماری بچیاں کوئی ایسے لباس میں تو نہیں ہے کہ باپ شرما جائے, نہ وہ بےچارہ آدمی کچھ کہہ سکتا ہے, بھائی شرما جائے کہ وہ بھی نہیں کچھ بول سکتا, ہم کس طرح لیٹے میں کس طرح بیٹھے میں کس طرح ہمارا سینہ ہے پھلا ہوا تو نہیں ہے. تو ہمیں یہ چیزوں کو ذہن میں رکھنا چاہیے. تو اس لیے صرف ستر کی بات کو سن کے ہم بالکل اپنے آپ کو آزاد نہ سمجھیں, بلکہ ہم اس چیز کو جانیں کہ بھانجا ہے, بھتیجا ہے, بھائی ہے, باپ ہے, ان کے آگے بھی ایک حیا کا دائرہ ضرور ہونا چاہیے. ٹھیک ہے, ہاں جی بالکل. ماں کو سب سے پہلے یہ سمجھ آنی چاہیے نا, تو وہی بیٹی کو سمجھائے گی نا. جیسے بچیاں جب بڑی ہونے لگتی ہیں تو ہم عورتیں مائیں سمجھ سکتی ہیں کہ کس طرح کا اب ان کو کس لحاظ سے اپنا دوپٹہ رکھنا ہے. وہ بچی تو کوئی نہیں سمجھ آئے, اگر وہ تو اتنی مطلب جب بڑی ہونے لگتی ہیں نہیں اتنی عقل ہوتی ان کو, لیکن ہمیں عقل ہوتی ہے. مجھے یاد ہے کہ جب ہمارا بچپن ہوتا تھا تو ہمیں کس طرح بتایا جاتا تھا, ایک ایک بات کے اوپر ٹوکا جاتا تھا, دوپٹہ صحیح کرو, دوپٹہ صحیح کرو, دوپٹہ سامنے ہونا, یعنی ذرا سی بھی غفلت ہو جاتی تھی تو اتنی یعنی بات بتائی جاتی تھی کہ نہیں دوپٹہ صحیح سے لینا. یہ نہیں کہ سر کوئی کور کر کے یا کوئی بہت اس طرح سے گھوم رہے ہیں, مگر کم از کم جو چیزیں آپ کے آورا میں سے ہیں نا, آپ کے قابل شرم حصے ہیں, تو ان کو ہمیں ضرور دیکھنا چاہیے کہ ہم بچیوں کو ٹرین کریں اس چیز کے اندر ہمیشہ. اچھا جی, آپ صلی اللہ علیہ وسلم کے جو اعمال ہیں ہمارے لیے سنت کب بنتے ہیں, یعنی کون سی عمر کے آپ صلی اللہ علیہ وسلم کے کون سے ٹائم پیریڈ کے اعمال ہمارے لیے سنت بنتے ہیں؟ فرزانہ چودھری آپ بتائیں گے. کون سے, سوری
جی, سوال کیا کہ ان کے جو اخلاق ہیں جو پہلے جو نبوت ملنے سے پہلے شریعت ملنے سے پہلے جو ہوں گے وہ صرف اخلاق گنے جائیں گے, اور جو شریعت ملی اس کے بعد جو ہے جو ان کے اعمال اور پھر جو ہیں وہ ان کو دیکھا جائے گا, وہ شریعت کے طور پہ کیے جا سکتے.
کب کب کے بعد کے؟
دین اسلام شریعت ملنے کے بعد, جب ان کو اللہ تعالیٰ نے قرآن
हाँ ये कहें कि नबूवत मिलने के बाद, हाँ जी बिल्कुल, नबूवत मिलने के बाद आपकी बात सही है, लेकिन जो प्रॉपर वर्ड है ना, वर्डिंग, वो बस आप ये यूज करें कि जब नबूवत मिल गई ना उसके बाद के आमाल फिर शरीयत बनते हैं हमारे लिए, ठीक है, वो हमारे लिए शरीयत बन गए। शाबाश। अच्छा जी, काबा और किबला में क्या फर्क है नाज़रीन, आप बताएंगे काबा और किबला में फर्क? जी 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 आ रही है।
काबा और किबला में क्या डिफरेंस है? काबा तो जो घर बना हुआ है अल्लाह तआला का, जो ब्लैक कलर का जो है वो काबा है, और किबला वो है कि जिस तरफ डायरेक्शन में हम नमाज पढ़ते हैं।
ठीक है, तो यानी आप सेम चीज नहीं उसको कह सकते, हम ये कह सकते हैं कि हाँ काबा को ही किबला बना दिया गया, उससे पहले देखे बैतुल मकदस को किबला बनाया गया था ना, तो किबला हमेशा यानी जो जिसको आप सामने रख के नमाज पढ़ रहे हैं, तो काबा और किबला दोनों में ये डिफरेंस है। शाबाश। अच्छा शाहदी आप बताएंगी, अगर औरत अपने शोहर से ताल्लुक कायम करे मगर औरत को इंजाल नहीं हुआ तो क्या वो फिर भी गुसल करेगी? तो ये सवाल इतना इम्पोर्टेंट है।
ये हुक्म था कि अगर इंजाल ना हो तो गुसल नहीं वाजिब, लेकिन ये फिर बाद में मसा हो गया, और फिर जब शर्मगा शर्मगा से मिले तो तब भी फिर उस पर गुसल वाजिब।
शाबाश शाबाश, बिल्कुल, ये इतना इम्पोर्टेंट क्वेश्चन है क्योंकि किसी औरत ने मेरे से ये वाकादा किया था कि बाज़ दफ़ा ऐसे होता है कि ताल्लुक कायम करने के बाद भी औरत को का मतलब है कि वो उस स्टेट तक नहीं पहुंचती कि जिसमें उसका इंजाल हो, मर्द भले फारिग हो जाए लेकिन औरत नहीं हुई तो क्या उसको फिर भी यानी गुसल करना है? तो जी हाँ बिल्कुल उसको करना है। अच्छा, अगर कोई ख्वाब में देखता है कि मेरा ताल्लुक किसी से कायम हुआ है, ये भी किसी ने मतलब रियल लाइफ में क्वेश्चन किया था, तो इसलिए यानी ये लोगों से लोगों को ये सवालात मसले पेश आते हैं कि अगर ख्वाब में देखा है और उसने ख्वाब में देखा है कि मुझे इंजाल हुआ है तो क्या वो फिर गुसल करेगी? उम्मे मलिहा आप बताएंगे।
जी वो जरूर करेगी। अच्छा, गुसल वाजिब हो जाता है।
अच्छा, ख्वाब में देखा है। अच्छा, आप
ख्वाब में देखा है यानी इस तरह की कैफियत हुई और इंजाल भी हुआ?
हाँ जी 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 बिल्कुल, शाबाश। यानी पहले वो चेक करेगी उठ के, अगर तो वो समझती है कि उसकी कैफियत और हालत और वो है कि वो उसने पानी देखा तो इसका मतलब ये है कि अब गुसल करना होगा, वाकई उसको इंजाल हुआ। अगर इंजाल नहीं हुआ, ख्वाब में सिर्फ एक चीज नजर आई है कुछ, तो फिर नहीं होगा, ठीक है, नहीं वजू नहीं, गुसल, गुसल से ही तो वो पाक होगी, ठीक है। अच्छा, आप आगे ये अहदीस निकाले, हदीस नंबर है 196, 197, 198। इसमें ये है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जब ये उनसे पूछा गया कि जब मर्द औरत से जमा करे और इंजाल ना हो तो क्या करे, तो आपने फरमाया कि वजू कर ले, तो क्या फिर इस तरह से वजू करना फिर ठीक है? ये इस हदीस में तो ये है, नरगिस ना ही था, आप बताएंगे, इन तीनों अहदीस में यही बात आ रही है, तो क्या फिर वुजू करना से सही हो जाएगा, पाकी हो जाएगी? नरगिस आपकी आवाज नहीं आ रही। वालेकुम अस्सलाम। जी 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 बिल्कुल
जी, मैंने सुना नहीं जी। अगर इन तीनों हदीसों में बात है, लेकिन ये शुरू इस्लाम में था कि सोबत के बाद जो अंसाल ना हो यानी ना निकले तो वजू किया, गुसल नहीं किया, लेकिन अब जो है वजू किया जाए, गुसल होगा वाजिब।
शाबाश, यानी ये शुरू में था। अगर आपसे कोई ये पूछे कि देखिए बुखारी और मुस्लिम में तो ये हदीस है, लूलू अल मरजान में तो ये हदीस है, इसीलिए देखें आपको मैं ये क्वेश्चन करने का मकसद ही ये था कि आप लोग ये बात समझें कि जब हम ये सोचते ना हमने खुद ही पढ़ ली, हमने वो पढ़ ली, बुखारी पढ़ ली, हमने मुस्लिम पढ़ ली, हमने लूलू मरजान भी पढ़ पढ़ के खत्म कर लिए, तो बात ये है कि जब किसी उस्ताद से पढ़ा जाए और खुद पढ़ा जाए कितना फर्क है। अब अगर आप ये हदीस ऐसे ही पढ़ रहे होते आप तो ये समझ लेते ना कि हाँ देखो इसमें तो ये लिखा हुआ, लेकिन आपको ये कैसे पता चलता कि ये शुरू में ऐसे था, उसके बाद जो हदीस 199 है ये है जो बाद में हुक्म आ गया और लेटेस्ट फिर यही रहा। तो ये अहादीस या कुरान या कई बातें जो तफसीर की हैं वो हम खुद नहीं जान पाते जब तक हम किसी उस्ताद से बाकायदा ना पढ़े। और हम खुद ही जब उस्ताद बन के हम सोचते उर्दू पढ़नी तो हमें भी आती है, हमने पढ़ लिया ठीक है, तो हम कितना गलत इंटरप्रेट कर सकते हैं, सोचिए आप कितना गलत हम इनसे भी, क्योंकि साफ लिखा हुआ है यहाँ पे कि यानी फिर क्या करें, औरत से जो कुछ से लग गया उसे धो ले फिर वुज़ू करे अब नमाज पढ़ ले। तो आप इस पे तो अमल करने लगे तो फिर तो सारे उलट पुलट हो जाएगा। तो इसलिए हदीस में या कुरान की आयात में आपको जरूर कोई उस्ताद चाहिए जिससे आप पहले सीखें, फिर उसके बाद उस चीज को उस तरह से समझें और फिर उसके ऊपर अमल करें, वरना इंसान उसी से फिर गलत फिर मीनिंग भी निकाल सकता है। ठीक है, अब जैसे हमने पिछली दफा वो बात पढ़ी थी कि आयशा रज़ी अल्लाह ताला अन्हा ने जाके फिर मतलब है कि उन्होंने गुसल किया और उनको दिखाया कि मैंने इतने पानी से गुसल किया, तो अब देखें उनसे लोगों ने कितनी गलत बातें निकाली। तो अब आप पढ़ें तो आप सोचें कि हाय ये क्या हुआ, ये तो बहुत गलत बात है, तो कितने डाउट्स और कितनी बदगुमानियां दिन में पैदा हो सकती हैं। तो इसके लिए उस्ताद जरूरी होता है कि इंसान सही इल्म ले उस्ताद के जरिए। ठीक है, अच्छा अब ये बताएं शाजिया नासिर के दूध पीने से क्या वजू करना होगा, दूध पीने से? वालेकुम अस्सलाम।
दूध पीने से जरूरी नहीं है वजू नहीं करना, अगर दूध पी लिया या कुछ खा पी लिया तो इसमें वजू करना जरूरी नहीं है, अगर वजू है तो उसी वजू में नमाज पढ़ी जा सकती है।
अच्छा, लेकिन शाजिया कुल्ली कर लें क्या, कुल्ली कर लें या
अगर कोई हाँ। खाए तो कर ले, मस्तहब यही है कि कुल्ली कर ले खाने पीने के बाद, हाँ। मुंह में उस चीज का फ्लेवर ना हो, कुछ जिससे टेस्ट ना हो
जी। खास तौर पे देखिए ये दूध की जो बात आई ना, तो उसके बारे में शाबाश, दूध की जो बात आई तो यहाँ पे देखें इस हदीस में, हदीस 203 में बताया गया कि आप सल्लल्लाहु अलैहि वसल्लम ने दूध पिया और कुल्ली की थी, तो वजह क्या, उसमें चिकनाई थी, लेकिन बकरे के गोश्त में भी चिकनाई होती है, उसमें फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया। तो बात कहने का मकसद अगर हम सारे से एक रूल डिराइव करें तो वो यही रूल होगा कि जब आपको लग रहा है कि एक फ्लेवर मुंह में है और आप नमाज में खड़े हैं और उसका मजा आपको आ रहा है, तो देखिए आपकी नमाज से डिस्ट्रैक्शन होगी ना, उससे बचने के लिए बेहतर है फिर इंसान कुल्ली करके खड़ा हो। बाज दफा आप देखिए आप कुछ खाते हैं गोश्त वगैरह तो वो गोटी फंस जाती है मुंह में, अब आप नमाज में खड़े हुए हैं बार बार ध्यान उस तरफ जा रहा है, बार बार एक प्रॉब्लम में आप, तो उससे बेहतर है कि आप पहले कुल्ली करें फिर उसके बाद नमाज के लिए खड़े। ठीक है, अच्छा जी, अगर नमाज में शक पड़ गया है तो पता नहीं वजू रह गया मेरा या नहीं रह गया, शायद हवा खारिज हो गई है, तो क्या करेंगे? सबाहत आप बताएंगे।
जी, जब तक कि आपको यकीन ना हो जाए कि आपने हवा की आवाज सुनी हो या कोई स्मेल आई हो, यकीन हो जाए तभी आप
जी। और अगर ये शाबाश, अगर ये दोनों कैफियत ना हो लेकिन स्टिल आपको यकीन है कि ऐसा हुआ है तो क्या होगा?
अगर बिल्कुल यकीन है तो फिर आप तोड़ के नमाज वजू दोबारा से करें।
शाबाश शाबाश, यानी देखिए बाज दफा ऐसे होता है बाज लोगों को हर वक्त कोई ना कोई वसवसा आता रहता है, और वसवसा क्या आता रहता है, अब वजू करा है तो पता नहीं मेरा वजू है कि नहीं, अब पता नहीं वजू टूट गया नहीं। उन लोगों के लिए तो ये है कि देखिए जब तक ऐसा यकीन ना हो जाए तो तब तक वो अपनी नमाज को मत तोड़े, वरना तो वो सारा वक्त नमाज तोड़ते रहेंगे और वजू करते रहेंगे, उनकी कभी नमाज पूरी हो ही नहीं पाएगी। ठीक है, लेकिन दूसरे सूरत में ये भी हो सकता है कि ना कोई बदबू है ना कोई आवाज सुनी है लेकिन आपको यकीन है कि ऐसा हुआ है, तो फिर क्या करें, फिर नमाज तोड़ दें। ठीक है, नमाज तोड़ना जरूरी है फिर। अच्छा, अब ये बताएंगे कि अगर आप जमात में खड़े हैं और वहां पे आपको ऐसी चीज का यकीन हो गया कि ऐसा कुछ हुआ है, तो क्या करेंगे जमात में खड़े हुए? मरियम आप बताएंगी, मरियम अतर। वालेकुम अस्सलाम रहमतुल्लाह वबरकातुहु। जी
जमात में नहीं आ जा सकते।
अच्छा, ये चूंकि सर ने अभी उस्ताद ने नहीं बताया था, जी मैं आपको खुद बता देती हूँ। ये चूंकि उन्होंने नहीं बताया था, आपका इसमें कसूर नहीं है। अगर आपको नहीं पता मैं आपसे कोई और क्वेश्चन कर लेती हूँ, लेकिन मैं सबको ये बता दूं कि अच्छा चलिए तहसीन आप बता दें। तहसीन कह रही है कि वो बताना चाह रही हैं। जी वालेकुम अस्सलाम।
अगर जमात में हमारे वजू टूट जाता है तो हम मुंह पे अपना हाथ रख के, जैसे रुमाल या कुछ रख के वहां से निकल जाएंगे। एक तरह की निशानी भी होती है कि वजू टूट गया है तो हम दोबारा
सही, यानी वहां से आपको निकलना है। अच्छा, अब ये मुझे बताएं कि आप निकलेंगे कैसे, कि वहां पे तो लोग खड़े हुए हैं और उन्होंने नमाज पढ़े हैं, तो आप निकलेंगे कैसे, ये बता सकती
हैं? कोशिश तो ये करेंगे कि हम, इतना तो नहीं पता, लेकिन बस ये कोशिश कर सकते हैं कि किसी और को डिस्टर्ब किए बगैर
हम। हाँ, नहीं मेरा मतलब है, नहीं डिस्टर्बेंस की नहीं, मेरा मतलब कहने का ये है कि अभी तो वहां पे यानी लोग नमाज पढ़ रहे हैं, आप लोगों के सामने से तो नहीं गुजर सकते जब वो नमाज पढ़ रहे हैं, तो अब इस वक्त फिर आप क्या करेंगे?
और फिर इस वजह से ऐसा था कि नमाज करके के उस वक्त जो किबला होता है वो तो सुतरा, इमाम खुद सुतरा होता है।
शाबाश, वेरी गुड वेरी गुड, शाबाश, यही मैं सुनना चाहती थी कि उस वक्त सुतरा जो है ना, जो इमाम का सुतरा है वही सारे नमाजियों का सुतरा है। अब आपको ये परेशानी की जरूरत नहीं, क्योंकि हमें सबसे पहले परेशानी होती आई है अब सारे नमाज में मैं कैसे इनके सामने से गुजरूं, राइट? अब सुतरा होना चाहिए, लेकिन जब जमात हो रही है तो जो इमाम का सुतरा है वो सारे नमाजियों का सुतरा है। अब अलग अलग आप सबके सामने पर्स खड़े कर करके नहीं जाएंगी कि हाँ इसके सामने रखूं अब उसके साथ, क्योंकि सबसे बड़ी प्रॉब्लम ही उस वक्त ये होती है कि इस वक्त मैं निकलूं कैसे, अब जाऊं कैसे, सबकी नमाज हो रही है, मैं मतलब गुनहगार हूंगी इतने लोगों के सामने से गुजर के जाऊं, तो उसकी आपको परेशानी की जरूरत नहीं है। ठीक है, अब ये समझ आ गई बात? ये चीज थी जो कि कवर नहीं हुई थी, लेकिन मैंने कहा ये इम्पोर्टेंट बात है तो इसलिए आप लोगों से पूछ लूं। अच्छा जी मरियम, आप ये बता दें कि तयम्मुम का माना क्या होता है? शाबाश, तयम्मुम का माना होता है पुख्ता नियत और इरादा। अच्छा, अब जाहिदा बेसाद आप बताएंगी कि नमा जब यानी यहाँ पे हम पिक स्किन के जूते वगैरह देखते हैं, क्या वो खरीदना जायज है? पिक स्किन के जूते होते हैं और इस तरह के शायद पर्स वगैरह भी होते हों।
जी, जो हराम जानवर है उसके तो स्किन के जूते बैग्स वगैरह नहीं हम कर सकते, क्योंकि उनकी खरीदो फरोख्त ही हराम।
शाबाश, उनकी खरीदो।
हलाल जानवर का है तो वो ले सकते हैं, क्योंकि वो हदीस शरीफ के मफहूम से है कि वो आप कर सकते हैं कि वो केमिकल्स लगा के करते हैं, तो वो लेकिन आप हराम जानवर का नहीं कर सकते।
शाबाश, हराम जानवर का आप नहीं कर सकते। हराम जानवर में, क्योंकि हम यहाँ पे कई दफा हम बाजार में देखते हैं उसके ऊपर लिखा भी होता है पिग स्किन, और हम उसको मतलब ले लेते हैं। इसी तरह स्नेक स्किन की कई चीजें होती हैं, तो ये लोग तो बड़े शौक से लेते हैं, लेकिन हमने ये नहीं लेनी चाहिए। अच्छा जी मेरीन, आप बताइए कि तयम्मुम किन हालतों से पाक होने के लिए किया जा सकता है? वालेकुम अस्सलाम। शाबाश शाबाश, ये बात हमें सबको बड़ी अच्छी तरह समझनी चाहिए कि जो है ना वजू के लिए तो हमें सबको पता है कि तयम्मुम होता है, लेकिन गुसल के लिए भी तयम्मुम होता है। यानी गुसल अगर हमें करने की जरूरत है और पानी नहीं है, और मैं अब अगली आपको क्वेश्चन पूछूंगी फिर आप लोग इसका मुझे जवाब देंगे, क्योंकि वरना मैं सब कुछ बताना नहीं चाहती अभी, तो दोनों सूरतों में यानी गुसल की जरूरत है या वुजू की जरूरत है, दोनों सूरतों में तयम्मुम किफायत करेगा। ठीक है, تیمم کفایت کرے گا, یہ لکھ لیں آپ. دس کنڈیشن از ویلڈ اونلی وین وضو بریک اور اف سم ون وانٹس ٹو اٹینڈ ہر کیڈ کین پاس ٹو. ہاں جی, جب کسی حالت کے لیے بھی میں نے آپ کو ایک رول بتا دیا کہ سترا ان کا ہوگا, ہاں غسل اور وضو دونوں کے لیے. اچھا, اگر حیض سے پاک ہونے کا ٹائم آ گیا, یہ اب ان کا نام نہیں یہاں پہ ہے 290635, آپ پلیز ایڈمن کو بتا دیں اپنا نام, میں آپ کو انمیوٹ کرتی ہوں. جو 732290 سے آپ نے کیا ہوا, چلیں سمیع اختر آپ بتائیے کہ اگر حیض سے پاک ہونے کا وقت آ گیا ہے لیکن پانی آ نہیں رہا گھر میں, اب اللہ کا شکر ہے یہاں پہ تو ہمیں یہ مسئلے مسائل نہیں, لیکن کئی جگہ پہ ہے پانی ہے ہی نہیں, اب نماز کا وقت گزرے جا رہا ہے, جہاں پانی ہے وہ اتنی دور جگہ ہے کہ اگر وہاں سے پانی لائیں گے تو تب تک نماز کا وقت ہی گزر جائے گا, اب کیا کریں ہم, پانی کا ویٹ کر لیں کیا کریں؟ یعنی دیکھیں آپ اتنی حد تک اب آپ کو سمجھ آ گئی کہ غسل جب واجب ہے, غسل ضروری ہے, اس وقت پانی نہیں ملا, آپ کو لگتا ہے کہ پانی ملتے ملتے اتنی دیر ہو جائے گی, تو آپ نے پھر تیمم کر کے پھر آپ نے نماز پڑھ لینی ہے. اچھا جی, اب میرا اگلا سوال ہے کہ اگر ہمت نہیں ہے, بوڑھے ہیں, باتھ روم تک جا نہیں سکتے, پھر تیمم کر لیں ہم؟ یاسمین اقبال آپ بتائیں گی.
السلام علیکم ورحمۃ اللہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میں نے اتنا ریویژن تو نہیں کیا, مگر جہاں تک میرا جو تھوڑا بہت میں نے پڑھا ہے تو آپ کو وضو تو ہر حال میں کرنا ہے, میرا نہیں خیال ہے کہ اگر آپ بوڑھے ہیں تو تیمم کر سکتے ہیں.
ہاں جی, کیونکہ ہماری
جی میں نے پڑھا نہیں ہے.
ٹھیک ہے ٹھیک ہے, جزاک اللہ خیر کہ آپ نے خود ہی بتا دیا بجائے اس کے کہ ادھر ادھر کے کوئی جواب بھی ادھر ادھر سے ہم دیتے رہے. تو بات یہ ہے کہ یہ سوال کئی دفعہ کلاس میں بھی اگر آپ نے نوٹ کیا ہو تو لوگ پوچھتے ہیں کہ ہمارے ریلیٹیو ہیں وہ بوڑھے ہیں, وہ اتنے جا نہیں سکتے, ان کو یہ پرابلم ہے, ان کو یہ ہے, تو وہ یعنی ان کو بیچاروں کو نہیں اتنی ہمت نہیں ہے یا بیماری ہے کوئی یا اس طرح سے کوئی ہے, تو اب وہ تیمم کر لیں. اب دیکھ لیں آپ باتھ روم کتنے دور ہیں, بتائیں کمروں کے اندر باتھ روم ہے, سات باتھ روم ہے, پانی کا بھی کوئی مسئلہ نہیں ہے. اب کیا گھر میں کوئی انسان ایسا نہیں جو یہ نیکی کما لے کہ وہ لے آئے کوئی ایک ٹب سا اور ان کو وضو کرا دے؟ کتنی ایک یہ مشکل چیز ہے, لیکن ہم کہتے ہیں کہ نہیں, یعنی ان کو آپ بالکل اکیلا چھوڑ کے گھر میں, کوئی ویسٹ میں تو ہم ایسے اس ماحول ہمارے گھروں میں نہیں ہے کہ جہاں پہ بیمار کو اور ایسے اتنے محتاج بوڑھے کو بالکل اکیلا چھوڑ کے گئے, تو جس میں نیکی کا جذبہ ہو آگے بڑھ کے ان کو وضو کرائیں, اور ایک چھوٹا سا ٹب بھی, تھوڑی سے پانی بھی, جگ کے برابر پانی ایک رکھ لیں اور ایک خالی ٹب لے لیں, اور کتنی دیر لگے گی وضو کرانے میں. اگر ہم نے یہ جو اب ساکس کا پڑھا ہے, کتنی آسانی ہو جاتی ہے, ساکس آپ نے پہنا دی ہے ایک دفعہ وضو کرا کے, تو اس کے بعد آپ کا ایک دن اور رات تو اس کے اندر ہی گزر گئے, اب تو پیروں کو تو دھلانا ہی نہیں ہے, باقی رہ گئے ہاتھ, کلی, نافے, پانی, منہ, کتنی ٹائم اس میں لگ جائے گا اور کتنا پانی اس میں یوز ہو جائے گا کہ جو مشکل ہے ہمارے لیے. تو ہم جب دیکھنے میں آتے ہیں نا کہ یہ تیمم تو ہے تو بس تیمم کر لیں, میں نماز ٹوٹ گئی تو تیمم کر لیا, سات باتھ روم پڑا ہوا, اب کون اٹھے اور کون جائے, ہاں ہم تو بیمار ہیں تو تیمم کر لیں. بھئی تیمم کی سہولت ہے, لیکن یہ بھی تو سوچیں کہ کن حالات میں ہے, جب پانی میسر ہی نہیں ہے, یا ہاں اس وقت بھی تیمم ہوگا, بلکہ آپ لوگ ہی بتائیں, جب پانی نہیں ہے تب تیمم ہوگا, اور عشرت آپ بتائیں اور کس حالت میں تیمم آپ کر سکتے ہیں؟
پانی نہیں,
پانی نہیں ہے میسر, پانی اویلیبل نہیں ہے تو تب تو تیمم کریں گے, لیکن اور کوئی ایسی سچویشن ہو سکتی جس میں آپ کو تیمم الاؤڈ ہو؟
بہت سخت بیمار ہو, بستر پر پڑے ہوئے ہوں, بالکل چل کے نہیں سکتے, انسان کی حالت تو انسان ہی جانتا ہے اور اللہ جانتا ہے, اگر وہ اس قابل نہیں ہے اٹھ کے وضو کرنے کے تو پھر وہ تیمم کر لیں.
تو وہ تو میں نے جیسا بھی بتایا, اگر کوئی ہیلپ کر دے تو کون سا مشکل کام ہے. دیکھیں جیسے اب بخار ہوتا ہے, اس میں تو دیکھیں پانی ڈالنے سے اور انسان کو افاقہ ہوتا ہے, کون سی حالت؟
اچھا
جی بہت ضعیف نہیں، کون سی حالت؟ شہناز شاہ آپ بتائیں گے، میں آپ کو انمیوٹ کروں. جی شہناز شاہ،
اگر کوئی بندہ اٹھ نہیں سکتا، مطلب بعض حالت ایسی ہوتی ہے نا کہ بندہ بالکل بیڈ پہ ہوتا ہے،
لیکن ہم کس مرض کی دوائیں، جو ہم تو اٹھ سکتے ہیں نا، ہم ذرا ان کو اگر آگے بڑھ کے کرا دیں گے، مطلب لیٹے ہوئے بندے کا بھی آپ نے پانی لیا اور منہ پہ پھیر دیا، بازو کر دیا، کتنا بڑا ثواب کا کام ہے.
جی
شبنم خان، ہاں تو ہمیں یہ چیزیں کو دیکھنا چاہیے، ضعیف کو یہ نہیں کہنا چاہیے فوراً اچھا تیمم کر لوں. اچھا شبنم خان آپ بتائیں گی.
السلام
علیکم. وعلیکم السلام. میں یہ پوچھنا چاہ رہی ہوں کہ آپ کے پاس پانی میسر نہیں ہے، تب تو آپ تیمم کریں گے، اور کس حالت میں آپ تیمم کر سکتے ہیں، آپ کو الاؤڈ ہے؟
مطلب یہ کہ بالکل، ویسے تو پانی نہ ہونے کی صورت میں تیمم الاؤ ہے، اور باقی اور صورت میں نہیں، لیکن اگر ایسا مریض ہے جو بہت جلا ہوا ہے، جس کو پانی مطلب اس کے لیے تکلیف دے، کوئی ایسی بیماری جس میں کہ پانی نقصان دے،
شاباش،
ہاں
جی بالکل، یعنی اس کو اجازت ہے کہ اگر پانی یوز کر لیا، مثلا کوئی زخم ہے، آپ کو پتا ہے اگر اس کے اوپر پانی یوز کرا تو یہ زخم بڑھ جائے گا، کوئی اور ایسی بیماری، سکن ڈیزیز ہے، کوئی ایسی چیز ہے، بالکل کوئی انجری ہو سکتی ہے، کوئی برنز ہو سکتے ہیں، کوئی ایسی چیز ہوتی کہ جس میں ڈاکٹر نے منع کیا ہوا ہے، کوئی سٹچز ہو سکتے ہیں، کوئی پانی نہیں یوز کرنا، آپ نے پانی نہ لگے اس کو، کبھی کہہ دیتے ہیں نا وہ، تو اب یہ نہیں ہے کہ آئے ہائے پانی تو موجود ہے اب تیمم نہیں کر سکتے، نہیں، پھر آپ تیمم ہی کریں گے، کوئی مسئلہ نہیں ہے، پھر آپ کو اجازت ہے تیمم کرنے کی. تو اس پوائنٹ کو ذہن میں رکھیں کہ نمبر ون پانی میسر نہیں، نمبر ٹو تکلیف بڑھ جانے کا، یا بیماری یا زخم یا جو بھی جو اس کا مرض ہے، جو اس کی تکلیف ہے، اس کو بڑھ جانے کا اندیشہ ہے، تو پھر یہ نہیں کہ زبردستی پانی ہی آپ نے یوز کرنا. جیسے وہ ایک صحابی تھے کہ جب وہ اٹھے اور سخت سردی تھی اور سخت ٹھنڈا پانی تھا، اور اس وقت ان کو جب باقیوں نے کہا کہ نہیں آپ ان کو غسل کی حاجت ہی ضرورت تھی ان کو، تو اب بس آپ کو تو نہیں الاؤڈ ہے، اب آپ تو بس غسل ہی کریں. جب انہوں نے غسل کیا وہ بیمار پڑ گئے اور ان کی ڈیتھ ہو گئی. تو ایسی حالت کے اندر پھر کیا، جب ان کا معاملہ بتایا گیا تو تیمم کا ہی بتایا گیا کہ تیمم کرنا چاہیے تھا، یعنی ایسی کیفیت ہے کہ اب انسان کو یقین ہے کہ اگر اس وقت غسل کیا یا اس وقت اس چیز کے اوپر پانی لگایا یا کچھ ایسا کیا، تو پھر مرنے کا خطرہ ہے یا بیماری بڑھنے کا خطرہ ہے، تو اب زبردستی اب آپ اپنی وہ نہیں آپ کر سکتے کہ آپ اس وقت پھر تیمم چھوڑ کے اور وضو پہ ہی انسسٹ کریں، پھر اللہ نے آپ کو ایک یعنی سہولت دی ہوئی ہے. اچھا کیا یہ درست ہے کہ میاں بیوی لوگوں کے سامنے ایک دوسرے کے قریب بیٹھ جائیں، ساتھ ساتھ بات کر لیں، یہ کیا صحیح بات ہے؟ ہما غنی آپ بتائیں گے.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. جی
سر، میں نے تھوڑا سا مجھے سمجھ آیا، لیکن زیادہ تو نہیں، لیکن آپ بیٹھ سکتے ہیں، لیکن آپ جو ہے جیسے اگر سوفے وغیرہ پہ یا تو ساتھ ساتھ بیٹھ سکتے ہیں، لیکن سمجھ نہیں آیا سر، جتنا ہی تھا کہ بیٹھ سکتے ہیں.
ٹھیک ہے ٹھیک ہے. اچھا میں نے یہ سوال اس لیے پوچھا ہے کہ بعض دفعہ ہم نے اتنی مصنوعی شرمیں کی ہوتی ہیں کہ آئے یہ تو کتنی شرم کی بات ہے، دیکھو دونوں اکٹھے بیٹھے ہوئے تھے سب کے سامنے اور ایسے ہو گیا اور بہت ہی. لیکن آپ حدیث نمبر 206 نکالیں، اس میں کیا ہے؟ حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ نے تشریف لائے ہیں، تو آپ صلی اللہ علیہ وسلم کا سر مبارک میرے زانوں پہ رکھا تھا، جیسے گود میں، آپ سوچ لیں کہ گود میں سر مبارک رکھا ہوا تھا. اور پھر یہ بھی نہیں کہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ خدا نہ خاصتا ایسے کرتی کہ ہائے میرے والد آ گئے تو شرم کے مارے سر ہٹا دیتی ہیں اور کہتی، وہ تو وہاں سے ہلی تک نہیں، کیونکہ آپ صلی اللہ علیہ وسلم سو رہے تھے تو کہیں نیند میں خلل نہ آ جائے. تو ہم نے بعض چیزوں میں اتنی مصنوعی شرمیں رکھی ہوئی ہیں، اور بعض چیزوں میں جہاں پہ شرم کرنی چاہیے وہاں پہ ہم شرم کرتے نہیں ہیں. تو اس میں کوئی حرج نہیں ہے اگر میاں بیوی ساتھ بیٹھے ہوں، کیونکہ بعض دفعہ ایسی فیملیز ہوتی ہیں جہاں پہ پیرنٹس بھی ساتھ رہتے ہیں اور بھی لوگ ساتھ رہ رہے ہیں، اب وہ بےچارے میاں بیوی تو ایک دوسرے سے اگر بات ہی کر لیں یا پاس بیٹھ جائیں تو ایک بہت شرمناک بات ہو جاتی ہے اور بہت ایک بری بات سمجھی جاتی ہے کہ ان کو تو دیکھو ذرا، یہ نہ عمر کا لحاظ ہے نہ کچھ ہے نہ یہ ہے وہ ہے. بہت بری بری باتیں بنائی جاتی ہیں، حالانکہ اس میں کوئی حرج نہیں ہے۔ اگر وہ ساتھ بیٹھ گئے ہیں، اگر ساتھ بات چیت کر رہے ہیں تو مذاق بھی بنائے جاتے ہیں اور اس چیز کو برا سمجھا جاتا ہے۔ تو یہ دیکھنا چاہیے کہ آپ صلی اللہ علیہ وسلم کی سنت دیکھیں، آپ ان کا طریقہ دیکھیں۔ آپ صلی اللہ علیہ وسلم کی حیا اتنی زیادہ تھی کہ حدیث میں آتا ہے کہ کماری لڑکیوں سے بھی زیادہ آپ صلی اللہ علیہ وسلم حیا والے تھے۔ اگر یہ اتنی مایوب، اتنی شرمناک بات ہوتی تو ایسا نہ ہوتا، لیکن ان کے والد آئے ہیں تو کوئی مسئلہ نہیں ہے، ایسی کوئی بات نہیں ہے۔ اگر میاں بیوی سر رکھا ہوا ہے، گود میں رکھا ہوا ہے، تو آج کے وقت میں تو شاید کوئی سوچ ہی نہیں سکتا کہ اس طرح کا کوئی معاملہ ہو جائے اور کوئی ماں باپ آ جائے یا کوئی اور آ جائے، تو ہائے بہت ہی بری بات ہو گئی۔ تو دیکھیں، ہم آرٹیفیشل زندگی نہ گزاریں، زندگی کو نیچرل اللہ تعالیٰ نے جیسے جو جس رشتے کے ساتھ جو اس کی آداب اور جو ہے انہیں کے مطابق زندگی گزارنی چاہیے۔ ہم بعض جگہ بہت ہی ایکسٹریم پہ ایک طرف چلے جاتے ہیں، بعض دفعہ اتنے لینینٹ ہو جاتے ہیں کہ بالکل ہی شرم حیا پھینک دیتے ہیں۔ اچھا جی، اس لیے یہ باتیں آپ سب کو بتانی ضروری ہیں کہ جب ہمارے سامنے ایسی کبھی بات ہو، ایسے کبھی معاملات آئیں، تو ہم صحیح رہنمائی کر سکیں اور ہمیں خود بھی پتا ہو کہ کیا بات صحیح ہے۔ ٹھیک ہے، اچھا جی، اگر ایک ہفتے تک یا دو تین ہفتے تک پانی نہیں ملا تو کیا کیا جا سکتا ہے نماز پڑھنے کے لیے، پھر کیا کریں؟ امریندار آپ بتائیں گی، نماز پڑھنے کے لیے کیا کریں ایک دو ہفتے تک نہیں پانی مل رہا؟
جی السلام علیکم و رحمۃ اللہ۔
جی وعلیکم السلام۔
جی، اگر پانی بالکل نہیں مل رہا اور آس پاس سے قریب نہیں کسی جگہ پہ، تو پھر تیمم ہی کریں گے۔
اچھا ٹھیک ہے، شاباش۔ یعنی پھر مثلاً کوئی بندہ لاسٹ ہو جاتا ہے، ڈیزرٹ میں کوئی لاسٹ ہو جاتا ہے، نہیں پانی مل رہا اس کو، کیا کرے گا وہ؟ آج کے وقت میں تو ٹھیک ہے، اس طرح کے حالات اللہ معاف کرے، اللہ نہ کرے کبھی کسی کے ساتھ پیش آئے، لیکن صحرائی زندگی میں یہ چیزیں ہو جاتی تھیں، لوگ لاسٹ ہو جاتے تھے، تو پھر ان کے لیے بھی تو کوئی سینیریو ہونا چاہیے نا۔ اللہ تعالیٰ رحم فرمائے۔ اچھا یہ بتائیں کہ تیمم کا طریقہ کیا ہے؟ ہو گیا کلثوم، آپ بتائیں تیمم کا کیا طریقہ ہے؟
السلام علیکم ورحمۃ اللہ۔
وعلیکم السلام۔
جی، اس میں پہلے تو آپ دونوں اپنے ہتھیلیوں کو زمین پر ماریں گے اور پھر جو اس کو تھوڑا سا جھاڑ کے پھر اپنا چہرے پہ ایک دفعہ، اور پھر دونوں ہاتھوں پہ اس کا مسا کیا جائے گا نا۔
جی ٹھیک ہے، شاباش۔ تو یعنی دیکھیں، ہاتھوں پہ ہی کریں گے۔ بعض لوگ یہ کرتے ہیں کہ وہ پورے پورے بازو، جس جیسے ہم نماز کے وضو کے لیے کرتے ہیں، تو وہ پورے بازو کونیوں تک اس کے اوپر مٹی ملنے لگتی ہے۔ اس کی کوئی ضرورت نہیں ہے، یہ خام خواہ کی ایگزیجوریشن ہے۔ دونوں ہاتھوں کو زمین پہ ماریں گے، پھر اس کے بعد آپ ہاتھوں پہ اگر مٹی جیسے لگ گئی، آپ پھونک ماریں تھوڑی سی کہ وہ مٹی یعنی جھڑ جائے تھوڑی، اور چہرے اور ہاتھوں پہ پھیر لیں گے۔ لیکن اس کے اندر ایک بات اور ضروری ہے کہ تھوڑی کچھ مٹی ہونی چاہیے، ایسے نہ ہو کہ کوئی مٹی نہیں ہے اور آپ ایسے، یہ اب میری سامنے ٹیبل ہے جو بالکل کلین ہے، اب میں اس کے اوپر ہی ہاتھ مار مار کے اور پھر کرنا شروع کر دوں تو وہ نہیں تیمم ہوگا۔ ہاں، کئی فرنیچرز پہ کبھی کبھی ڈسٹ پڑی ہوتی ہے تو وہ ٹھیک ہے، لیکن مثلا کھڑکی کا شیشہ ہے، اس کے اوپر کوئی مٹی نہیں ہے، یا اور کوئی چیزیں میں دیکھ رہی ہوں ان پہ کوئی مٹی نہیں ہے ارد گرد، تو اب ان کے اوپر تیمم نہیں ہوگا۔ کوئی بھی چیز پکڑ کے اس پہ ہم تیمم شروع کر دیں، وہ صحیح نہیں ہے۔ پھر اب گاڑی میں بھی آپ کے بعض لوگ گاڑی میں ہی سامنے مارنا شروع کر دیتے ہیں، وہ بالکل ان کی گاڑی صاف ہوتی ہے، بالکل کلین، تو وہ بہت جو مطلب کلین لوگ ہوتے ہیں، تو وہ بھی پھر اپنی گاڑیوں سے تیمم نہیں کر سکتے، کہ جنہوں نے تھوڑے دن چھوڑی ہو، ڈسٹ پڑی ہو، تو وہ پھر اس سے کریں گے۔ ٹھیک ہے، نہیں دل البو نہیں ہوگا، صرف ہاتھ، ٹھیک ہے، ہاتھ رسٹ تک، بس صرف ہاتھ اور چہرہ۔ ہاں جی، یہ دونوں ہاتھ جیسے آپ نے گول گھما لیے نا ہاتھوں کو، جیسے آپ ہاتھ دھوتے ہیں تو گول گھماتے ہیں ہاتھوں کو، یعنی اوپر نیچے سارے گھما لیے، پھر چہرے کے اوپر بھی پھیر لیے۔ اچھا جی، ارم خان آپ بتائیں گی، ہمارے ہاں یہ کہا جاتا ہے کہ اگر نہانے کی ضرورت ہے جنابت کے غسل کی، تو جتنے قدم چلتے ہیں پھر لانت پڑتی ہے اور کمرے سے آپ نہیں نکل سکتے، تو اس میں کیا حقیقت ہے؟
السلام علیکم و رحمۃ
اللہ وبرکاتہ۔
سر میں یہ ہے کہ
میں آپ رہ سکتے ہیں, جیسے اگر آپ نماز کے ٹائم سے پہلے پہلے پھر ایک آپ نہا کے اور پھر نماز پڑھ سکتے, لیکن اگر وقت ہے تو آپ بغیر نہائے بھی رہ سکتے ہیں. وضو کرنا بیسٹ ہوتا ہے, وضو کے بعد بھی رہ سکتے ہیں.
شاباش. یعنی آپ یہ دیکھ لیں کہ کسی نے سوال یہ کیا تھا, کیونکہ ہمارے یہاں کئی مس کنسیپشنز بھی ہیں. انہوں نے یہ کہا تھا کہ بھئی اب جنابت کی غسل کی ضرورت ہے, اب کیا ہے کہ بچوں کو اسکول چھوڑنے جانا ہے, بچوں کو دیر ہو رہی ہے, اب غسل کرنے کا ٹائم نہیں ہے. لیکن ہمارے بڑے بوڑھے تو یہ کہتے ہیں اگر کمرے سے ایک قدم باہر نکالا ہر قدم پہ لعنت پڑے گی. ایسی کوئی بھی چیز نہیں ہے. دیکھیں وہ صحابی رسول ہیں, وہ گھوم رہے ہیں, باہر جا رہے ہیں, ظاہر ہے نماز سے پہلے تو غسل ہی کریں گے. لیکن ایسا نہیں ہے کوئی کہ جلدی سے جلدی تو غسل کرنا ہی چاہیے, لیکن یہ نہیں ہے کہ ہم جس اتنا بڑا ہوا بنا لیتے ہیں نا کہ بس اگر قدم بھی نکال لیا باہر تو ایک بہت بڑی گناہ کی بات ہو جائے گی. ایسی کوئی بھی چیز نہیں ہے, ٹھیک ہے. ورنہ آپ صلی اللہ علیہ وسلم کے سامنے یہ بات ہوئی تھی تو آپ صلی اللہ علیہ وسلم بتا دیتے کہ یہ چیز صحیح نہیں ہے, ٹھیک ہے. اچھا, اونگ اور نیند میں کیا فرق ہے اور کس سے ٹوٹتا ہے وضو اور کس سے نہیں ٹوٹتا؟ طیبہ عارف آپ بتائیں گے.
السلام علیکم. اونگ اور نیند میں یہ فرق ہے کہ اونگ میں انسان جو اندر سے تو غافل ہو جاتا ہے لیکن اسے باہر سے غافل نہیں ہوتا.
جی,
ایسے شخص کے پاس اگر ہے ہم پاس ہلکا سا بھی کوئی آواز آئے گی تو اس کی آنکھ وہاں سے کھل جائے گی.
صحیح.
اور نیند میں جو ہے وہ اندر اور باہر دونوں سے غافل ہو جاتا ہے اور اس کے پاس جو کچھ بھی ہو رہا ہے اس کو اس کی ہوش نہیں.
شاباش. تو وضو ٹوٹے گا کس سے؟
جو ہے وہ نیند سے ٹوٹے گا, اونگ سے نہیں.
شاباش. یعنی جس وقت ہم جیسے کبھی کبھی کوئی مسجد گیا ہو تو آپ نے دیکھا ہوگا بعض لوگ ایسے سے بیٹھے بیٹھے ہی نا ذرا سی ان کو اونگ آ جاتی ہے, ٹیک خاص طور پہ جب لگائی ہو تو پھر تو ضروری ایسے ہو جاتا ہے کہ ایک دم اونگ آ گئی, تو اس سے نہیں ٹوٹے گا. لیکن اگر آپ نیند میں چلے گئے چاہے ٹیک لگائی بھی چاہے نہیں لگائی, بعض دفعہ اتنی گہری نیند ہوتی ہے کہ انسان کو پتہ ہی نہیں چلتا کدھر ہے پڑا ہوا, کدھر بیٹھا ہوا, کیا ہے, اپنی سراؤنڈنگ سے بالکل وہ یعنی آف ہو جاتا ہے. تو ایسی صورت میں چاہے وہ تھوڑی دیر کے لیے کیوں نہ ہو اس سے پھر وضو ٹوٹ جائے گا. تو ہمیں خود دیکھنا ہے, ہمیں خود اپنا پتہ ہونا چاہیے کہ اس وقت جو میری سچویشن جس میں گئی تھی وہ اونگ تھی یا نیند تھی, کوئی اور تھوڑی بتا سکتا ہے, ہمیں خود پتہ ہوتا ہے. تو جی میں ریپیٹ کر دیتی ہوں کہ اونگ جو ہے اونگ لینے سے وضو نہیں ٹوٹتا, نیند میں جانے سے وضو ٹوٹتا ہے. اب اونگ اور نیند میں فرق کیا ہے؟ اونگ تو وہ ایک انیشل سچویشن ہوتی ہے نا, جو نیند کی طرف جب آپ جا رہے ہوتے ہیں تو ایک اونگ نہ ہوتا ہے, اور اس میں کیا ہوتا ہے کہ آپ اپنی سراؤنڈنگ سے پھر بھی اویئرنیس ہوتی ہے, کسی کی آواز آ رہی ہوتی, کوئی کیا ہے, چاہے سمجھ نہیں آ رہی آپ کا اس طرف دھیان نہیں ہے مگر پتہ ہے کہ لوگ ادھر ادھر جا رہے ہیں آ رہے ہیں, لیکن آپ نے بس ایسے سر پھینکا ہوا ہے اور ایسے لگ رہا ہے کہ سو رہے ہیں. لیکن ایک سچویشن نیند کی ہوتی ہے جس میں آپ کو کوئی پتہ ہی نہیں ہے کہ کدھر تھے آپ بیٹھے ہوئے اور آپ مسجد میں تھے یا کیا تھے, ایک منٹ کے لیے بس آپ کو ایسا جھونکا آیا نیند کا, تو اس میں پھر وضو ٹوٹ جاتا ہے, ٹھیک ہے. ہاں بیٹھے بیٹھے بھی ہو جاتا ہے, بیٹھے بیٹھے بھی ہو جاتا ہے, ٹھیک ہے. تو اس لیے ان دونوں میں فرق انسان جو سو رہا ہے یا اس کیفیت میں جاتا ہے اسی کو پتہ ہوتا ہے. استاد آ چکے ہیں تو ان شاء اللہ تعالیٰ پھر ہم باقی اگر کسی سے سوال رہ گیا, مجھے تو لگتا ہے سب سے ہو گیا الحمدللہ, لیکن اگر کسی رہ گیا تو انشاءاللہ نیکسٹ ٹائم پھر ہم کر لیں گے, ٹھیک ہے. جزاکم اللہ خیرا کثیرا. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.